الحمد لله رب العالمين، والصلاة والسلام على سيد المرسلين. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله. الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله. فیضان قرآن کے سلسلے میں حاضر ہیں اور آج سورۃ البلد سے قرآن پاک کا درس سنیں گے. سورۃ البلد مکہ مکرمہ میں نازل ہوئی، اس میں ایک رکوع اور 20 آیتیں ہیں. بلد کا مطلب ہے شہر، اور یہاں پر اس سے مراد ہے شہر مکہ. اس سورہ مبارکہ کی ابتدا میں اس شہر مکہ کی قسم اللہ تعالیٰ نے ذکر فرمائی ہے، اس مناسبت سے اس کا نام سورۃ البلد ہے. ارشاد ہوتا ہے بسم اللہ الرحمن الرحیم، لا اقسم بهذا البلد وانت حل بهذا البلد. مجھے اس شہر کی قسم، جبکہ اے حبیب تم اس شہر میں تشریف فرما ہو. شہر مکہ کی قسم اللہ تعالی نے ذکر فرمائی، اور ساتھ یہ فرمایا کہ اس شہر کی قسم اس صورت میں ہے، اس حال میں ہے کہ اے حبیب علیہ الصلوۃ والسلام تم اس شہر کے اندر جلوہ فرما ہو، تم اس شہر میں ہو، مجھے شہر کی قسم. نبی پاک علیہ الصلوۃ والسلام کی اللہ تعالیٰ کی بارگاہ میں محبوبیت کا مرتبہ اور مقام جو ہے وہ ان الفاظ سے بڑا خوبصورت انداز میں سامنے آتا ہے. مکہ مکرمہ بڑی عظمت والا، بڑی فضیلت والا شہر ہے. آگے ارشاد ہوتا ہے وَوَالِدٍ وَمَا وَلَدْ لَقَدْ خَلَقْنَا الْإِنسَانَ فِي كَبَدْ. اور باپ کی قسم اور اس کی اولاد کی، یقیناً بے شک ہم نے آدمی کو مشقت میں رہتا پیدا کیا. باپ کی قسم اور اس کی اولاد کی، کیا مراد ہے اس سے؟ بعد نے فرمایا کہ باپ سے مراد آدم علیہ السلام اور اولاد سے مراد ان کی ساری اولاد. بعد نے فرمایا باپ سے مراد حضرت ابراہیم علیہ السلام اور اولاد سے مراد حضرت اسماعیل علیہ الصلوۃ والسلام. تو ان کی قسم ذکر کر کے اللہ تعالی نے فرمایا کہ بے شک ہم نے انسان کو مشقت میں رہتا پیدا کیا. انسان کا جب وجود بنتا ہے ماں کے پیٹ میں، تو وہ ایک محدود اور ایک تاریخ جگہ میں ہوتا ہے، پھر مشقت سے پیدا ہوتا ہے، اس کے بعد بچپن کا زمانہ ایک بے کسی بے بسی اور محتاجی کا زمانہ ہوتا ہے، پھر زندگی بھر بھی کبھی غم، کبھی خوشی، کبھی بیماری، کبھی تندرستی، بیسیوں معاملات چلتے رہتے ہیں. لیکن بطور خاص جو خلق انسان ہے، جو تخلیق انسان ہے، کہ انسان جب پیدا ہوتا ہے تو وہ مرحلہ سارے کا سارا وہ دشواری والا ہے. فرماتا ہے ایحسب ان لن یقدر علیہ احد یقول اہلکت مالا لبدا ایحسب ان لم یرہ احد. کیا آدمی یہ سمجھتا ہے کہ ہرگز اس پر کوئی قدرت نہیں پائے گا؟ کہتا ہے کہ میں نے ڈھیروں مال ختم کر دیا. کیا آدمی یہ سمجھتا ہے کہ اسے کسی نے نہ دیکھا؟ یہ آیت مبارکہ، ایک قول تو یہ ہے، اسید بن کلدہ نام کا ایک کافر تھا، بڑا طاقتور، زوراور، اور مال و دولت بھی اس کے پاس بہت زیادہ تھا. تو یہ اس کے جملے ہیں جو اپنے مال پر بھی وہ اتراتا تھا کہ میں تو اتنا مال خرچ کرتا ہوں، اور اپنی طاقت و قوت کے اوپر بھی جسے گھمنڈ تھا. اور دوسرا قول یہ ہے کہ یہ ولید بن مغیرہ کافر کے بارے میں ہے، کہ اللہ تعالیٰ اس کے حوالے سے فرماتا ہے کہ کیا یہ کافر اپنی قوت پہ غرور کرتا ہے اور اپنے مال کے اوپر بھروسہ کرتا ہے، مال خرچ کرنے کی تعلیاں کرتا ہے، شیخیاں مارتا ہے، اور یہ سمجھتا ہے کہ خدا اس پہ قادر نہیں؟ ہرگز ایسا نہیں، خدا اس پہ قدرت رکھنے والا ہے اور خدا اسے اس کے اعمال کا بدلہ دے گا. اب اللہ تعالیٰ آگے اپنی نعمتیں بیان فرماتا ہے کہ خدا کی نعمتیں اور قدرتیں دیکھو، جس کی قدرت پہلے یہ ہے اب بھی یہ ہے، اور جس کی نعمتیں ایسی ہیں اس کا شکر ادا کرو. क्या है? फरमाया, अलम नजअल लहू عَيْنَيْنِ وَلِسَانًا وَشَفَتَيْنِ وَهَدَيْنَاهُ النَّجْدَيْنِ, क्या हमने उसकी दो आंखें ना बनाई और एक जबान और दो होंठ, और हमने उसे दो रास्ते दिखाए। फरमाया कि हमने इंसान को पैदा किया तो इंसान को दो आंखें अता फरमाई, छोटी छोटी सी दो आंखें हैं, लेकिन कमालात उसके क्या हैं कि इंसान की अकल दंग रह जाती, इंसान की अकल दंग रह जाती कि छोटी सी आंखें हैं जिनका साइज जो है वो एक छोटी सी गोली के बराबर है, लेकिन उसके साथ बंदा निगाह उठाता है तो आसमान को देख लेता है, सूरज करोड़ों मील दूर है इंसान देख लेता है, चांद करोड़ों मील दूर है इंसान देख लेता है। तो अल्लाह ताला ने उन आंखों के अंदर ऐसी कुदरत पैदा फरमाई। जबान है, गोश्त का एक टुकड़ा है, लेकिन खुदा ने उसे कुव्वते गोयाई अता फरमा दी, उसमें जायका भी रख दिया, खट्टा मीठा कड़वा तुर्श जैसा भी है फौरन पता चल जाता है, उसके जरिए इंसान बोलता भी है, उसी से टकरा के जो हवा गुजरती है उससे अल्फाज बन जाते हैं, उसी को मुख्तलिफ जगहों पे लगने से हुरूफ के मखारिज बनते हैं और हुरूफ निकलते हैं। तो अल्लाह ताला की कुदरतें तो ऐसी हैं कि बजाहिर छोटी छोटी नजर आने वाली चीजों के अंदर भी खुदा की कुदरत के ऐसे ऐसे दलाइल मौजूद। दो होंठ बनाए, सुभान अल्लाह, होंठ मुंह का पर्दा दरवाजा है, होंठ ना हो मुंह खुला रहे तो हर जरासीम हर चीज मुंह के अंदर चली जाए, लेकिन होंठ ऐसे हैं, खूबसूरती जुदा है, हुस्न जुदा है, और जो उसके जरिए मुंह की हिफाजत है वो जुदा है। तो अल्लाह ताला की ये नेमतें हैं, और फिर इसके साथ अल्लाह ताला की और नेमतें ये हैं कि इंसान पैदा जब होता है, अब गौर करें कि पैदा होने के बाद माँ बच्चे को सीने से लगाती है और बच्चा दूध पीना शुरू कर देता है। ये जो 2 घंटे का बच्चा है अभी, इसको कौन सिखाता है कि अपनी गिजा कैसे हासिल करनी, इसे कौन सिखाता है कि तूने अपना खाना कैसे खाना है। सुभान अल्लाह, ये खुदा की कुदरत है जो उस बच्चे के अंदर अल्लाह ताला ने वो सलाहियत और वो हिस उसके अंदर पैदा फरमा दी कि उसे कोई सिखाता नहीं है, खुदा उसको सीखा सिखाया पैदा करता है, उसको सिखा के पैदा करता है, फौरन जो है वो गिजा हासिल करना शुरू कर देता है। तो ये 2 उभार से मुराद, बच्चा दूध की तरफ लपकता है वो मुराद है। और एक ये भी फरमाया गया कि अल्लाह ताला ने जाहरी आंखें दी, जबान दी, होंठ दिए, और इसके साथ अल्लाह ताला ने 2 उभार 2 रास्ते दिखा दिए। 2 रास्ते कौन से? एक हिदायत का, एक गुमराही का। हर इंसान के सामने दोनों रास्ते, एक खुदा की तौहीद की तरफ जाता है, खुदा की उलूहियत की तरफ जाता है, उसके नबियों को मानने की तरफ जाता है, दूसरा कुफ्र गुमराही की तरफ जाता है। दोनों को अल्लाह ताला ने खोल के उसके सामने रख दिया और इख्तियार बंदे को दे दिया कि अपनी अक्ल इस्तेमाल करके सीधा रास्ता इख्तियार करे। तो अल्लाह ताला ने ये नेमतें अता फरमाई, तो इन नेमतों के मुकाबले में शुक्र होना चाहिए। और शुक्र कैसे होना चाहिए? शुक्र होना चाहिए कि नेक आमाल करे और आज़ा को खुदा की रजा और मर्जी और पसंद के कामों में इस्तेमाल करें। तो अल्लाह ताला आगे उस शुक्र की तफसील बयान फरमाता है कि नेक आमाल कौन से हैं। फरमाया, फलक तहमल अक़बा वमा अदराक मल अक़बा फक्कु रक़बतिन औ इत'आमुन फी यौमिन ज़ी मस्ग़बतिन यतीमन ज़ा मक़रबा औ मिस्कीनन ज़ा मतरबा। फिर बगैर सोचे समझे क्यों ना घाटी में कूद कूद पड़ा। अल्लाह ताला फरमाता कि बंदा इंसान बगैर सोचे समझे क्यों ना घाटी में कूद पड़ा, और तुझे क्या मालूम कि वो घाटी क्या है? किसी बंदे की गर्दन छुड़ाना, या भूख के दिन में खाना देना रिश्तेदार यतीम को, या खाक नशीन मिस्कीन को। फरमाया कि फिर बंदा क्यों मुश्किल मुश्किल कामों में नहीं चला जाता, उनमें पड़ जाता, मुश्किल नेक अमाल क्यों नहीं करता? नेक अमाल को अल्लाह ताला ने घाटी करार दिया। क्यों? इसलिए कि घाटी में चलना मुश्किल होता है, दुश्वार होता है, और नेक अमाल पे इस्तिकामत भी दुश्वार होती, تو اس لیے نیک اعمال کو گھاٹی کے ساتھ اللہ تعالیٰ نے ذکر فرمایا. تو فرمایا کہ پھر کیوں نہ بے تعمل بغیر سوچے سمجھے خدا کے حکم پہ عمل کرتے ہوئے خدا کی بندگی اور خوشنودی کے کاموں میں لگ گیا. خوشنودی کا کام کیا ہے؟ فرمایا کسی بندے کی گردن چھڑانا. جیسے پہلے زمانے میں غلام ہوتے تھے تو فرمایا کہ کسی غلام کو آزاد کر دینا. غلاموں کو آزاد کرنا اللہ تعالیٰ کو بڑا پسند ہے. اسی لیے دین اسلام میں کئی چیزوں کا کفارہ یہ ہے کہ غلام آزاد کرو. کئی چیزوں کا کفارہ یہ ہے غلام آزاد کرو. غلام آزاد کرنے کے جدا فضائل. تو یہ قرآن پاک میں غلام بنانے کا حکم خاص صورت کے اندر, لیکن جو اس اور اجازت اس کی خاص صورت کے اندر, اور آزاد کرنے کا بیان جگہ 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 جگہ. یوں آزاد کر دو, اس طرح غلام آزاد کرو, یوں غلام آزاد کرو, یوں غلام آزاد کرو. انسانوں کی آزادی اللہ تعالیٰ کو بڑی پسند ہے, لیکن آزادی سے مراد غلامی سے آزادی. یہ نہیں کہ خدا سے ہی آزادی بندہ جو ہے نا وہ کہے کہ میرا جسم میری مرضی جو مرضی کروں, یہ نہیں. اچھا, اس کے ساتھ فرمایا کہ بھوک کے دن کھانا دینا, اللہ اکبر, بھوک کے دن کھانا دینا خدا کو بڑا پسند ہے. اور وہ کھانا کس کو دیا جائے؟ کوئی یتیم رشتہ دار ہے, کوئی مسکین ہے, غریب ہے, اسے کھانا دیا جائے. اللہ تعالیٰ فرماتا ہے کہ یہ نیک اعمال کی گھاٹیاں ہیں, یہ بڑے بڑے نیک اعمال ہیں. کسی مصیبت زدہ کی مصیبت دور کر دی جائے, بھوکے کو کھانا کھلا دیا جائے, پریشان حال کی پریشانی دور کر دی جائے, اللہ تعالیٰ کو یہ اعمال بڑے پسند ہیں. یہ اعمال بڑے پسند ہیں. ہمارے پیٹ بھرے ہوتے ہیں تو ہمیں بھوک کا احساس نہیں ہوتا دوسرے کی. اللہ تعالیٰ نے روزے فرض کرنے میں ایک حکمت یہ ہے کہ ہمیں بھوک لگے تو بھوک کی تکلیف کا احساس ہو کہ بھوک کتنی دردناک ہوتی ہے. تو کتنے لوگ ہیں جو ہمارے دائیں بائیں رہتے ہیں اور بھوکے ہوتے ہیں. حدیث مبارک میں نبی پاک علیہ الصلوۃ والسلام نے فرمایا کہ وہ بندہ مومن نہیں ہے جو خود پیٹ بھر کے کھانا کھائے اور اس کا پڑوسی بھوکا رہے. خود پیٹ بھر کے کھانا کھائے اور اس کا پڑوسی بھوکا سوئے, رات گزارے, فرمایا ایسا بندہ مومن نہیں. تو یہ جو دوسروں کا خیال کرنا, یہ ہمارے دین میں بہت زیادہ ہے, بہت زیادہ. لیکن افسوس یہ ہے, افسوس یہ ہے کہ ہمارے ہاں جس کو کہتے ہیں نا کہ متروکہ اعمال میں سے جو بہت زیادہ متروک عمل ہے, چھوڑا ہوا عمل ہے, وہ دوسروں کی خیر خواہی کرنا, دوسروں کا خیال کرنا, دوسروں کے ساتھ اچھا سلوک کرنا, ہمارا سب سے زیادہ متروکہ عمل یہ ہے. اور دوسروں کو تکلیف دینا علمان ولفی, جیسے ہماری کوئی روح کی غذا نہیں بنا ہوا, یہ ایسا حال ہے ہمارا. اللہ تعالی ہمیں عمل کے عمل خیر کی توفیق عطا فرما. آگے فرما, ثم کان من الذین آمنوا وتواصوا بالصبر وتواصوا بالمرحمہ اولئک اصحاب المیمنہ. پھر یہ ان میں سے ہو جو ایمان لائے اور انہوں نے آپس میں صبر کی نصیحتیں کیں اور آپس میں مہربانی کی تاکیدیں کی. یہی لوگ دائیں طرف والے ہیں. نیک اعمال بھی کرنے ہیں لیکن اس کے ساتھ ایمان شرط ہے, ہو ایمان والا. اور اس کے ساتھ پھر ایک دوسرے کو صبر کی وصیت ہو, مہربانی کی وصیت ہو, دوسروں کو مہربانی کی وصیت ہو کہ نرم سلوک کیا کرو, پیار محبت سے رہا کرو, دوسروں کو نرمی کا سلوک کا کہا جائے. تو یہ لوگ کون ہیں؟ دائیں طرف والے. اور دائیں طرف والے جنت والے. اس کے مد مقابل کفار ہیں. فرمایا والذین کفروا بآیاتنا ہم اصحاب المشأمہ علیہم نار مؤصدہ. اور جنہوں نے ہماری آیتوں کے ساتھ کفر کیا وہی بائیں طرف والے ہیں, ان پر ہر طرف سے بند کی ہوئی آگ ہوگی. دائیں طرف والے جن کو نامہ اعمال دائیں ہاتھ میں ملے گا, بائیں طرف والے جن کو نامہ اعمال بائیں ہاتھ میں ملے گا, تو ان کے لیے ایسی بند آگ ہوگی کہ اوپر نیچے دائیں بائیں ہر طرف سے ان کو آگ کے اندر بند کر دیا جائے گا. اللہ تعالیٰ ہمیں دائیں طرف والوں میں شامل فرمائے اور بائیں طرف والوں سے محفوظ فرمائے. اس کے بعد سورہ شمس شروع ہوتی ہے. سورہ شمس مکہ مکرمہ میں نازل ہوئی, اس میں ایک رکوع اور 15 آیتیں. شمس کا مطلب سورج. اس سورہ مبارکہ کے شروع میں اس شمس کا لفظ ہے, اس مناسبت سے اس کا نام سورہ شمس ہے. نبی پاک صلی اللہ تعالیٰ علیہ وآلہ وسلم عشاء کی نماز میں سورہ والشمس और इस जैसी यानी इतनी इतनी मिकदार की जो सूरतें हैं उनकी तिलावत फरमाया करते थे। ईशा की नमाज में सूरह वशम्स और इससे जो मिसल आय सूरतें हैं उनकी तिलावत फरमाया करते थे। इरशाद होता है बिस्मिल्लाहिर्रहमानिर्रहीम, वशम्सि वदुहाहा वल्कमरि इज़ा तलाहा, सूरज और उसकी रोशनी की कसम, और चांद की जब वो उसके पीछे आए, वन्नहारि इज़ा जल्लाहा वल्लैलि इज़ा यग्शाहा, और दिन की कसम जब वो सूरज को चमकाए और रात की कसम जब वो सूरज को छुपा दे, वस्समाई वमा बनाहा वल्अर्दि वमा फहाहा वनफ्सिम वमा सव्वाहा फअल्हमहा फुजूरहा वतक्वाहा, और आसमान की कसम और उसके बनाने वाले की कसम, और जमीन की कसम और उसके फैलाने वाले की कसम, और जान की कसम और उसकी जिसने जान को ठीक बनाया, फिर उस जान की बदकारी और उसकी परहेजगारी दिल में डाली। अल्लाह ताला ने नफ्स को, इंसान को पैदा किया और उसके दिल के अंदर अच्छाई बुराई दोनों की बुनियादें उसके दिल के अंदर डाल दी। तो इंसान के दिल में वो चीज़ भी है जो बुराई को कबूल करती है, वो भी है जो अच्छाई को कबूल करती है। और फिर अल्लाह ताला फरिश्ते के जरिए अच्छा इल्हाम उसके दिल में करता है और शैतान उस बंदे के दिल में बुरे वसवसे डालता है। फिर अल्लाह ताला ने नबियों को भेजा, किताबें नाजिल फरमाई ताकि अच्छाई को उभारें, और दूसरी तरफ शैतान और शैतान के इंसानी और जिन्नाती चेले हैं जो उसको कुफ्र, गुमराही और बुरे अमाल की तरफ ले जाते हैं। तो फरमाया कि अल्लाह ताला ने तो बंदे को बुराई और अच्छाई, बदी और परहेजगारी, ये दोनों चीजें उसके दिल में डाल दी। अब बंदे की मर्जी है कि वो क्या करता है, क्या करता है। अल्लाह ताला ने आगे फरमाया, कद अफलह मन जक्काहा व कद खाब मन दस्साहा, बेशक जिसने नफ्स को पाक कर लिया वो कामयाब हो गया, और बेशक जिसने नफ्स को गुनाहों में छुपा दिया वो नाकाम हो गया। अल्लाह ताला ने इल्हाम तो बंदे के दिल में डाल दिया, ये तो डाल दी, अच्छाई डाल दी। अब जिसने नफ्स को पाक कर लिया उससे कुफ्र, शिर्क, तकब्बुर और रियाकारी और गंदी ख्वाहिशात जिसने अपने दिल से निकाल के नफ्स को पाक कर लिया, फरमाया कामयाब हो गया। और जिसने दिल के अंदर कुफ्र की तारीकी, शिर्क की गिलाजत, गुमराही की गंदगी, बद अखलाकी और रियाकारी और हुब्बे जाह और अमराज़ कल्बिया उसने दिल के अंदर वो करके अपने अपने नफ्स को गुनाहों के अंदर छुपा दिया, फरमाया वो नाकाम हो गया, वो नाकाम हो गया। अब इसके बाद फिर अल्लाह ताला उन लोगों के लिए वाकया बयान फरमाता है कौम सबूद का, जिन लोगों ने नबी पाक अलैहिस्सलाम को झुठलाया कि उनका अंजाम क्या हो सकता है। फरमाया कज़बत समूद बितगवाहा इज़ बअथ अशकाहा فقال لهم رسول الله ناقة الله وسقياها فكذبوه فعقروها فدمدم عليهم ربهم بذنبهم فسواها ولا يخاف عقباها। قوم ثمود نے اپنی سرکشی سے جھٹلایا اپنے رسول کو جس وقت ان کا سب سے بڑا بدبخت آدمی اٹھ کھڑا ہوا۔ تو اللہ کے رسول نے उन लोगों से फरमाया, अल्लाह की ऊंटनी और इसके पीने की बारी से बचो। तो लोगों ने उसे झुटलाया, फिर ऊंटनी की कूचें काट दी, तो उन पर उनके रब ने उनके गुनाह के सबब तबाही डालकर उनकी बस्ती को बराबर कर दिया और अल्लाह को उनके पीछा करने का कोई खौफ नहीं। ये कौम समूद का वाकया कि हजरत साले अली सलातो सलाम से कौम समूद ने मुतालबा किया कि आप हमें को मोजज़ा दिखाएं, और मोजज़ा भी मुतालबा बाकायदा पूरा मुतालबा था कि ये पहाड़ फटे, इसमें से ऊँटनी निकले और ऊँटनी बाहर निकलते बच्चा जने। हजरत साले अली सलातो सलाम ने अल्लाह ताला से अर्ज़ की, ऊँटनी पहाड़ फटा, ऊँटनी निकली, बच्चा जन्म दिया, और बहुत अजीमुल जुस्सा, बहुत बड़ी ऊँटनी थी। हज़रत सालेह अलैहि सलातो सलाम ने कौम से फरमाया था कि इस पूरे इलाके में एक कुआं है जिससे सारी कौम पानी पीती थी। तो फरमाया कि एक दिन तो ऊंटनी पानी पिएगी, उस दिन कौम पानी यहां से नहीं लेगी, और एक दिन कौम इस कुएं से पानी लेगी, उस दिन ऊंटनी नहीं पिएगी। कौम ने चंद दिन तो इसको बर्दाश्त किया, लेकिन फिर कहा ये कौन सी मुसीबत हमारे ऊपर पड़ गई, एक दिन हम पानी ना ले, हमारी मर्जी। ये कहकर उन्होंने प्रोग्राम बनाया कि हम ऊंटनी को शहीद कर दें। हजरत सालेह अलैहि सलात व सलाम ने उनको पहले समझा दिया कि ये खुदा की खास ऊंटनी है, वैसे तो हर ऊंटनी खुदा की, लेकिन ये खुदा की खास मुजजाती ऊंटनी है। तो फरमाया कि इससे बचना, इससे और इसके पीने की बारी से बचना, और इसके अंदर कोई खलल अंदाजी ना करना और बुरे मंसूबे ना बनाना। कौम की सपोर्ट थी, 9 अफराद ने मिलकर मंसूबा बनाया कि ऊंटनी को शहीद कर दिया जाए। चुनाचे ये ग्रो गया, और इनमें इनका जो सरदार था किदार बिन सालिफ, उसने हजरत सालेह अलैहि सलाम की ऊंटनी की टांगें काट दी। जो मेन रगें खून की थी उसने टांगों से वो काट दी। नतीजा ये हुआ कि ऊंटनी शहीद हो गई। बस जब ऊंटनी शहीद हुई, और खुदा की तंबीह और वार्निंग पहले से मौजूद थी, तो फिर उनका अंजाम शुरू हुआ। और अंजाम क्या हुआ, अल्लाह ताला ने फरमा दिया, फदमदमा अलैहिम रब्बुहुम बिज़म्बिहिम फसव्वाहा वला यखाफ उक्बाहा। तो फिर अल्लाह ताला ने उन लोगों के गुनाहों के सबब उन पर तबाही डाल के बस्ती को बराबर कर दिया, उनकी बस्ती को बराबर कर दिया, सब लोग जो है वो खत्म हो गए, मर गए। सालेह अलैहि सलाम और आपके साथ जो ईमान वाले थे, अल्लाह ताला ने उनको पहले ही बस्ती से बाहर निकाल दिया। तो ये जो बस्ती है, ये बस्ती आज भी मौजूद है, मदाइने सालेह के नाम से अरब शरीफ के अंदर ये बस्ती आज भी मौजूद है। वो कुआं भी मौजूद है, और जे जो ये लोग घर बनाते थे पत्थरों के अंदर, वो घर भी आज भी मौजूद है। इसके बाद सूरतुल लैल शुरू होती है। सूरतुल लैल मक्का मुकरमा में नासिल हुई, इसमें एक रुकू और 21 आयतें हैं। लैल का मतलब रात, इस सूरह मुबारका में शुरू के अंदर ही वल्लैल का लफ्ज़ है, उस मुनासिबत से इसका ये नाम है। हजरत जाबिर बिन समुरा रदी अल्लाह ताला अन्हु फरमाते हैं कि सरकारे दो आलम सल्लल्लाहु अलैहि वसल्लम जुहर की नमाज में वल्लैल इदा यगशा, यानी ये सूरह मुबारक पढ़ा करते थे जुहर की नमाज में। इरशाद होता है, बिस्मिल्लाहिर्रहमानिर्रहीम, والليل إذا يغشى والنهار إذا تجلى وما خلق الذكر والأنثى। रात की कसम जब वो छा जाए, और दिन की कसम जब वो रोशन हो, और मुजक्कर और मुअन्नस के पैदा करने वाले की कसम। रात की कसम, दिन की कसम, और मुजक्कर और मुअन्नस के खालिक की कसम। कसम के बाद अब आगे क्या, इन सायकुम लशत्ता फअम्मा मन अअता वत्तका वसद्दका बिल हुस्ना फसनयस्सिरुहु लिल युसरा व अम्मा मन बखिला वस्तगना वकذب बिल हुस्ना फसनयस्सिरुहु लिल उसरा। बेशक ए लोगो, तुम्हारी कोशिश जरूर मुख्तलिफ किस्म की है, तो बहरहाल वो जिसने दिया और परहेजगार बना और सबसे अच्छी राह को सच्चा माना, तो बहुत जल्द हम उसे आसानी मुहैया करेंगे। और रहा वो जिसने बुखल किया और बेपरवाह बना और सबसे अच्छी राह को जुटलाया, तो बहुत जल्द हम उसे दुश्वारी मुहैया कर देंगे। फरमाया कि ऐ लोगों, तुम्हारी कोशिशें मुख्तलिफ हैं। कोई नेकी की कोशिश करता है, कोई बदी की कोशिश करता है, कोई ईमान के लिए कोशिश करता है, कोई कुफर के लिए कोशिश करता है, कोई खुदा की इबादत के लिए कोशिश करता है, कोई गुनाहों के लिए कोशिश करता है, कोई इताअत और बंदगी का रास्ता इख्तियार करता है, कोई सरकशी का रास्ता इख्तियार करता है। तो फरमाया तुम्हारी कोशिशें मुख्तलिफ हैं, लेकिन इन कोशिशों में जो बंदा खुदा की राह में देता है, माल खर्च करता है, परहेजगारी इख्तियार करता है और तस्दीक करता है तौहीद की, रिसालत की, आखिरत की, तो फरमाया कि बहुत जल्द हम उसे आसानी मुहैया कर देंगे, उसके लिए जन्नत का रास्ता आसान कर दिया जाएगा, खुदा के कुर्ब का रास्ता आसान कर दिया जाएगा। जबकि जो कंजूस है, बखील है और बेपरवाह बनता है खुदा पर ईमान लाने से और आखिरत को जुटलाता है, तो उसे हम दुश्वारी के रास्ते पर डाल देंगे, जहन्नम के रास्ते पर। ایک اور یہ ہے، یہ آیات مبارکہ حضرت صدیق اکبر رضی اللہ تعالی عنہ کے بارے میں نازل ہوں. کس طرح؟ امیہ بن خلف مشہور کافر، حضرت بلال حبشی رضی اللہ تعالی عنہ اس کافر کے غلام تھے. ایمان لانے کی وجہ سے امیہ بن خلف حضرت بلال رضی اللہ تعالی عنہ کو تکلیفیں دیتا تھا، سخت تکلیفیں دیتا. ایک مرتبہ سیدنا صدیق اکبر رضی اللہ تعالیٰ عنہ گزر رہے تھے تو آپ نے حضرت بلال کو دیکھا اتنی تکلیفیں اٹھا رہے ہیں، تو آپ نے اس امیہ بن خلف سے کہا کہ کتنے کا بیچتے ہو؟ تو اس نے جو روٹین کی قیمت تھی اسے بہت زیادہ قیمت مانگی. حضرت صدیق اکبر رضی اللہ تعالیٰ عنہ نے اتنی قیمت دے کے حضرت بلال کو خریدا اور خرید کے آزاد کر دیا. تو اب صدیق اکبر رضی اللہ تعالیٰ عنہ نے تو سخاوت کی، اللہ کی راہ میں خرچ کیا، اور امیہ بن خلف نے کنجوسی کی کہ جتنے کا اس کو بیچنا چاہیے اس نے اس سے بھی مہنگا کر کے بیچا. تو یہ پھر دونوں کا انجام اللہ تعالیٰ نے بیان فرما دیا. تو آگے کیا ارشاد ہوتا ہے؟ فرمایا وما یغنی عنہ مالہ اذا تردا ان علینا للہدا وان لنا للآخرۃ والاولی. اور جب وہ ہلاکت میں پڑے گا جو کنجوس ہے، آخرت کا منکر ہے امیہ بن خلف جیسے، تو فرمائے اور جب وہ ہلاکت میں پڑے گا تو اس کا مال اسے کام نہ آئے گا، بے شک ہدایت فرمانا ہمارے ہی ذمے ہے اور بے شک آخرت اور دنیا دونوں کے ہم ہی مالک ہیں. کافر کنجوسی کرے گا کوئی فائدہ نہیں، اسی طرح مسلمان بھی کنجوسی کرے اس کا مال جو ہے اس کو فائدہ نہیں دے گا. اور خاص طور پہ کافر جب قبر میں جائے گا یا جہنم کی گہرائی میں گرے گا تو اس کا مال آخرت میں تو ہرگز ہرگز اسے فائدہ نہیں دے گا. اور فرمایا کہ ہدایت دینا ہمارے ذمے ہے، ہدایت دینا ہمارے ذمے. اس کا ایک مطلب تو یہ ہے کہ ہدایت کا راستہ کھول دینا اور اس کے دلائل بیان کر دینا ہمارے ذمے. ہم نے قرآن کے ذریعے اور آفاق کے اندر اپنی نشانیاں رکھ کے ہدایت لوگوں کے سامنے پیش کر دی، جو اسے قبول کرے اس کی مرضی، نہ کرے اس کی مرضی. اور دوسرا معنی یہ ہے کہ جو ہم سے ہدایت طلب کرے تو اسے ہدایت دینا ہمارا ہی کام. اور دنیا و آخرت کے مالک ہم ہیں تو لہذا دنیا بھی ہم سے مانگو، آخرت بھی ہم سے مانگو. آگے فرمایا فَأَنذَرْتُكُمْ نَارًا تَلَظَّى لَا يَصْلَاهَا إِلَّا الْأَشْقَى الَّذِي كَذَّبَ وَتَوَلَّى. تو میں تمہیں اس آگ سے ڈرا چکا، اے اہل مکہ، تو میں تمہیں اس آگ سے ڈرا چکا جو بھڑک رہی ہے، اس میں بڑا بدبخت ہی داخل ہوگا جس نے جھٹلایا اور منہ پھیرا. فرمایا کہ میں تمہیں پہلے سے اس کے بارے میں ڈرا چکا ہوں کہ جہنم کی آگ بھڑک رہی ہے اور بدبخت آدمی اس میں داخل ہوگا. اور دوسری طرف صدیق اکبر رضی اللہ تعالیٰ عنہ ہیں متقی اور متقیوں کے سردار اور سب سے بڑے متقی، اللہ تعالیٰ ان کے بارے میں فرماتا ہے وَسَيُجَنَّبُهَا الْأَتْقَى الَّذِي يُؤْتِي مَالَهُ يَتَزَكَّى وَمَا لِأَحَدٍ عِندَهُ مِن نِعْمَةٍ تُجْزَى إِلَّا ابْتِغَاءَ وَجْهِ رَبِّهِ الْأَعْلَى وَلَسَوْفَ يَرْضَى. اور ان قریب سب سے بڑے پرہیزگار کو اس آگ سے دور رکھا جائے گا، وہ پرہیزگار جو اپنا مال دیتا ہے تاکہ اسے پاکیزگی ملے، اور کسی کا اس پر کچھ احسان نہیں جس کا بدلہ دیا جانا ہو، صرف اپنے سب سے بلند شان والے رب کی رضا تلاش کرنے کے لیے وہ خرچ کرتا ہے، اور بے شک قریب ہے کہ وہ خوش ہو جائے گا. یہ صدیق اکبر رضی اللہ تعالیٰ کی شان کی آیتیں. مفسرین نے فرمایا کہ بالاجماع اس آیت میں الاتقا، سب سے بڑے متقی سے مراد صدیق اکبر رضی اللہ تعالیٰ، سب سے بڑے متقی سے مراد صدیق اکبر رضی اللہ تعالیٰ عنہ. اور یہ ان کے بارے میں فرمایا گیا کہ جو سب سے بڑا متقی ہے اسے جہنم سے دور رکھا جائے گا، اور جو سب سے بڑا متقی ہے قرآن فرماتا ہے ان اکرمکم عند اللہ اتقاکم، اے لوگو بے شک تم میں سب سے زیادہ اللہ کی بارگاہ میں عزت والا وہ ہے جو سب سے بڑا متقی. تو نبیوں کے بعد، نبیوں کے بعد انسانوں میں سب سے بڑے متقی صدیق اکبر ہے، اور جو سب سے بڑا متقی ہے وہ خدا کی بارگاہ میں سب سے زیادہ عزت والا ہے. तो ये दोनों आयतों का नतीजा ये निकलता है कि नबियों के बाद इंसानों में अल्लाह की बारगाह में सबसे अक्रम आला औला अफजल सिद्दीक अकबर रज़ी अल्लाह ताला। इसीलिए हम मुसलमानों का अकीदा है कि नबी पाक अलैहिस्सलाम के बाद इस उम्मत में, वैसे तो सरकार के बाद नबियों का मरतबा आता है लेकिन इस उम्मत के एतबार से बात कर रहा हूँ, नबी पाक अलैहिस्सलाम के बाद सबसे अफजल सिद्दीक अकबर, वो इन आयतों से साबित और इसके अलावा बेशुमार दलाए। फिर हमारा अकीदा यह है कि उसके बाद हजरत सैयदना उमर फारूक रदी अल्लाह ताला, फिर हजरत उस्मान गनी और फिर हजरत सैयदना अलीउल मुर्तदा शेर खुदा रदी अल्लाह ताला। ये जो खिलाफत में इनकी तरतीब है उनकी अफजलियत में भी ये तरतीब, सबसे अफजल सिद्दीक अकबर, फिर उमर फारूक, फिर उस्मान गनी, फिर हजरत अली रदी अल्लाह ताला। तो फरमाया कि सिद्दीक अकबर जो सबसे बड़े मुत्तकी हैं वो अल्लाह की राह में माल देते हैं, क्यों? ताकि पाकीजगी मिले। बाद लोगों ने ये कहा था कि हजरत अबू बकर सिद्दीक ने रदी अल्लाह ताला ने ये जो बिलाल को इतना महंगा खरीद लिया इसकी क्या वजह है? लगता है कि बिलाल का कोई पुराना एहसान है, उस पुराने एहसान की वजह से हजरत सिद्दीक अकबर रदी अल्लाह ताला ने महंगा खरीदा। अल्लाह ताला फरमाया नहीं, किसी का एहसान नहीं है। सिद्दीक अकबर ने जो बिलाल अबशी को खरीद के आज़ाद किया ये किसी एहसान का बदला नहीं चुकाया, ये जो सब कुछ किया ये क्यों था? इल्लबतिगा वजह रब्बी अला, ये अपने रब्बे आला की रजा तलाश करने के लिए था, ये सिर्फ खुदा की खुशनुदी के लिए था। और अनकरीब अनकरीब अल्लाह ताला इनको अपनी खुशनुदी नवाज देगा, इनको अता फरमाएगा, ये खुदा से राजी होंगे, खुदा इनसे राजी हो जाएगा। इसके बाद सूरह वद्दुहा है, सूरह वद्दुहा मक्का मुकरमा में नाजिल हुई, इसमें एक रुकू और 11 आयतें हैं। दुहा चाश्त को कहते हैं, चाश्त का मतलब होता है जब दिन चढ़े, एक तो ना सूरज जैसे ही निकलता है उसके बाद जब मजीद दिन चढ़ता है जैसे 10 साढ़े 10 बजे का जो टाइम होता है ये चाश्त का वक्त होता है। नमाज चाश्त करी, नमाज चाश्त तो तुरु आफ्ताब के 20 मिनट बाद से पढ़ सकते हैं, लेकिन वैसे जो दुहा और चाश्त है वो उस टाइम को कहते हैं। फरमाए वद्दुहा वल्लैली इज़ा सजा मा वद्दअका रब्बुका वमा क़ला वलल आखिरतु खैरुन लका मिनल ऊला ولسوف يعطيك ربك فترضى ألم يجدك يتيما فآوى ووجدك ضالا فهدى ووجدك عائلا فأغنى فأما اليتيم فلا تقهر وأما السائل فلا تنهر وأما بنعمة ربك فحدث। فرمایا चढ़ते दिन की कसम और रात की जब वो ढांप दे, चढ़ते दिन की कसम और रात की जब वो ढांप दे। और बाद ने इसका तर्जमा किया है कि दुहा जो चढ़ते दिन है इससे मुराद है नबी पाक सल्लल्लाहु अलैहि वसल्लम का चेहरा मुबारक, आपका रुख अनवर, और जो रात है इससे मुराद है सरकार की जुल्फें जो स्याह है। और तर्जमा उन्होंने ये किया है कि चेहरा व दुहा की कसम और जुल्फे व लैल की कसम जब वो छा जाए। तुम्हारे रब ने ए हबीब ना तो तुम्हें छोड़ा और ना नापसंद किया। कुफार ने एक मरतबा एक मौके पर कहा, नबी पाक अलैहिस्सलाम पर वही का सिलसिला कुछ अरसे के लिए रुक गया था, तो कुफार ने कहा कि माद अल्लाह इनके रब ने इनको छोड़ दिया और इनको नापसंदीदा करार दे दिया। अल्लाह ताला ने फरमाया नहीं नहीं, मुझे चाश्त की कसम और मुझे रात की कसम जब वो छा जाए ए हबीब तुम्हारे रब ने ना तुम्हें छोड़ा और ना नापसंद किया। कुफार ने हुजूर का दिल दुखाया, अल्लाह ताला अपने हबीब अलैहिस्सलाम को तसल्ली देता है, अल्लाह ताला अपने हबीब अलैहिस्सलाम को बताता है कि ए हबीब हम तो तुमसे राजी हैं, हम तो तुमसे खुश हैं। और आगे फरमाया और बेशक तुम्हारे लिए हर पिछली घड़ी पहली से बेहतर है, ए हबीब तुम्हारे लिए मुस्तकबिल मादी से बेहतर है, और तुम्हारे लिए आखिरत दुनिया से बेहतर है, और तुम्हारे लिए हर आने वाली घड़ी पहली घड़ी से बेहतर है। आपका हर लम्हा आपका कुर्ब खुदा में इजाफा हो रहा है, अल्लाह की बारगाह में इज्जत मंजिलत मर्तबे और मकाम के अंदर इजाफा हो रहा है। और बेशक करीब है कि तुम्हारा रब तुम्हें इतना देगा कि तुम राजी हो जाओगे। अल्लाह ताला अपने हबीब अलैहिस्सलाम को इतना अता फरमाएगा कि हुजूर राजी हो जाएंगे। दुनिया के अंदर अल्लाह ताला ने حضور کو قدم بقدم عطا فرمایا، کمال نفس عطا فرمایا، اولین و آخرین کے علوم عطا فرمائے، آپ کی امت کو اللہ تعالیٰ نے دین کی سربلندی اور فتوحات اور صحابہ کے زمانے میں پھر اور چل سو چل جو ہے اسلام کی ترقی عروج بلندی اللہ تعالیٰ نے عطا فرمائی، اور اس کے ساتھ اللہ تعالیٰ جو قیامت کے دن حضور کو عطا فرمائے گا اس سے بھی حضور کو خوش کر دے گا. قیامت میں کیا ہوگا؟ شفاعت کبرا کا مقام نبی پاک علیہ السلام کو ملے گا، مقام محمود نبی پاک علیہ السلام کو ملے گا. سب سے پہلے جنت میں حضور جائیں گے، سب سے پہلے جنت میں امتوں میں سے نبی پاک علیہ السلام کی امت جائے گی. قیامت کے دن سب سے زیادہ شفاعت نبی پاک علیہ السلام کریں گے، خدا کی بارگاہ میں مقام و مرتبے کا ظہور نبی پاک علیہ الصلوۃ والسلام کا ہوگا. تو یہ قیامت کے دن جو عزتیں ہیں، جو منزلتیں ہیں، جو رفعتیں ہیں وہ ظاہر ہوں گی. مولانا حسن رضا خان علیہ رحمۃ الرحمٰن نے تو بڑی خوبصورت بات ارشاد فرمائی، فقط اتنا سبب ہے انعقاد بزم محشر کا، فقط اتنا سبب ہے انعقاد بزم محشر کا کہ ان کی شان محبوبی دکھائی جانے والی ہے. قیامت تو ہے اس لیے تاکہ ساری مخلوق کو جمع کر کے بتا دیں کہ محمد مصطفیٰ صلی اللہ علیہ وسلم کا خدا کی بارگاہ میں مرتبہ کیا ہے، ساری مخلوق کو دکھا دیا جائے. اب آگے اللہ تعالیٰ اپنی سابقہ جو عنایتیں اور سابقہ رحمتیں ان کو بیان فرماتا ہے. یہاں تو مستقبل کا فرمایا نا، آخرت دنیا سے بہتر ہے، ہر آنے والی گھڑی پہلی گھڑی سے بہتر ہے. اللہ آپ کا رب آپ کو اتنا عطا فرمائے گا کہ آپ راضی ہو جائیں گے. اب اللہ تعالیٰ سابقہ نعمتوں کا ذکر فرماتا ہے، فرمایا کہ اے حبیب، کیا اس نے تمہیں یتیم نہ پایا پھر جگہ دی؟ آپ کے والد تو آپ کے دنیا میں تشریف لانے سے پہلے ہی فوت ہو گئے تھے، لیکن اللہ تعالیٰ نے آپ کو ٹھکانہ عطا فرمایا، اور اس نے تمہیں اپنی محبت میں گم پایا تو اپنی طرف راہ دی. آپ خدا کی محبت میں گم تھے، غارِ حرا چلے جاتے، 6 مہینے وہاں گزارے، اور کئی کئی دن تک کھانا لے کے غارِ حرا میں کیوں جاتے تھے؟ کوئی اور تو نہیں جاتا تھا غارِ حرا میں اس طریقے سے، کسی اور غار میں دوسرا تو نہیں جاتا تھا. نبی پاک علیہ الصلوۃ والسلام غارِ حرا میں اتنے دیر لمبے عرصے کے لیے کیوں جاتے تھے؟ خدا کی محبت میں. تو اللہ کی محبت، اللہ کی یاد کے لیے، اللہ کے ذکر کے لیے، اللہ تعالیٰ کی شانوں کے اوپر غور کرنے کے لیے، تو فرمایا کہ اس نے تمہیں اپنی محبت میں گم پایا تو اپنی طرف راہ دی، تمہارے لیے اپنے قرب کے راستے کھول دیے، معرفت کے راستے کھول دیے، اور اس نے تمہیں حاجت مند پایا تو غنی کر دیا. نبی پاک علیہ السلام کا ظاہری اسباب کے اعتبار سے جو ہے وہ آپ بہت زیادہ مالدار نہیں تھے، تو اللہ تعالیٰ نے حضرت خدیجہ رضی اللہ تعالیٰ عنہ سے نکاح کر دیا، سرکار دو عالم صلی اللہ علیہ وآلہ وسلم کو اللہ تعالیٰ نے غنی کر دیا. پھر صدیق اکبر رضی اللہ تعالیٰ عنہ جیسا دوست عطا فرمایا، عثمان غنی جیسا غلام عطا فرمایا. تو نبی پاک علیہ الصلوۃ والسلام کو اللہ تعالیٰ نے ان ظاہری اسباب کے ذریعے بھی غنی کر دیا. اور پھر جو قناعت کی دولت، جو اصل غنا ہے، پیسہ کروڑوں ہو اور بندے کا دل ہی مطمئن نہ ہو تو غنا کس بات کا؟ جو دل میں قناعت عطا فرمائی وہ خدا نے آپ کو غنی کر دی. تو فرمایا کہ جیسے خدا نے حبیب تم پہ اتنے کرم کیے، تو کسی بھی صورت یتیم پر سختی نہ کرنا، تو کسی بھی صورت یتیم پر سختی نہ کرنا، اور کسی بھی صورت مانگنے والے کو نہ جھڑکنا، اور اپنے رب کی نعمت کا خوب چرچا کرنا. اے حبیب، آپ کے والد بھی دنیا سے تشریف لے گئے تھے، آپ چھوٹے تھے، آپ کے پیدا ہونے سے پہلے چلے گئے. آپ نے اپنے بچپن کا زمانہ ایسے گزارا کہ والد کا سایہ سر پہ نہیں تھا، لہٰذا اب اگر آپ کی بارگاہ میں کوئی یتیم آ جائے تو جھڑکنا نہیں، سختی نہیں کرنا، یتیم پہ سختی نہیں کرنا، اور کوئی سوال کرنے والا حاجت مند آ جائے تو اسے ڈانٹنا نہیں. اور خدا نے آپ پر جو نعمتیں اتاری ہیں اور آپ کو جو عطا فرمایا ہے اس کا خوب چرچا کرو. تو یہ نبی پاک علیہ الصلوۃ والسلام پہ جو خدا کی طرف سے فیض در فیض، فیض در فیض، نعمت در نعمت، کرم در کرم تھا، یہ اللہ تعالیٰ نے اس کو بیان فرمایا. اور اسی سے علماء نے یہ بھی بیان فرمایا ہے کہ نعمت کو بیان کرنا چاہیے، اللہ تعالیٰ جو ہم پہ نعمت کرے اسے मौके महल की मुनासबत से बयान करना चाहिए। ये नहीं है कि अल्लाह ताला ने पैसे दिए और हम बिल्कुल फकीरों वाला लिबास पहन के फिरें। अल्लाह ताला ने हमें बहुत अच्छा बहुत कुछ दिया हुआ है लेकिन हम बिल्कुल भिखारियों की तरह ज़िंदगी गुजारें, ऐसा नहीं, ये मना है। और फिर अल्लाह ताला नेमतें अता फरमाए, जैसे बाद लोगों की आदत होती है ना कि घर में अच्छी खासी आमदनी होती है लेकिन जब पूछे ना मरू 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 बस ये लगा होता है, मर गए जी, लुट गए बस जी, गुजारा ही नहीं होता, कुछ भी नहीं है, बहुत बुरे हाल है। करोड़ों रुपया कमा रहे होते हैं, लाखों रुपया कमा रहे होते हैं, फिर भी बस जी आजकल हालात बड़े तंग हैं, बड़े ख़राब हैं। 10 लाख रुपया महाना आमदनी हो रही होती है और हालात ख़राब होते हैं। तो ये जो है ना, बिल्कुल इस तरह की नाशुक्री वाले जुमले ये नहीं होने चाहिए, बेसब्री के जुमले नहीं होने चाहिए। खुदा नेमत दे, उस नेमत का इजहार और नेमत का बयान, यार खुदा का शुक्र है कि अल्लाह ताला ने मुझे ये नेमत अता फरमाई। और ये जो हम नबी पाक अलैहिस्सलाम का जो मिलाद मनाते हैं ना, ये भी इसी की सूरत है एक, कि नबी पाक अलैहिस्सलाम तशरीफ लाए, हमारे ऊपर खुदा की सबसे बड़ी नेमत है। लकद मन्नल्लाहु अलल मोमिनीन, अल्लाह ने मोमिनों पे एहसान फरमाया जब उनमें रसूल भेज दिया। तो अल्लाह ताला ने सरकार अलैहिस्सलाम के जरिए हम पे एहसान फरमाया, हुजूर आए तो हम मुसलमान हैं, हमें कुरान मिला, ईमान मिला, जन्नत मिलेगी। तो नबी पाक अलैहिस्सलाम की तशरीफ आवरी जिस दिन हुई 12 रबीउल अव्वल शरीफ को, तो ये जो हम मिलाद मनाते हैं ये खुदा की नेमत का चर्चा करते हैं, ये खुदा की नेमत का, खुदा के एहसान का चर्चा करते हैं। अल्लाह तबारक व तआला हमें कुरान का फहम अता फरमाए और इसके अहकाम पे अमल करने की तौफीक अता फरमाए। आमीन बिजाहिन नबी अल अमीन सल्लल्लाहु अलैहि वसल्लम।